अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा कमला हमाल र सावित्री गिरीको तपाईलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
गोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन आज बिहान 8 बजेबाट मतदान सुरु हुने। बाँकीको खजुरा गाउँपालिकाका युवाहरूद्वारा खाजा खाने पैसा जम्मा गरी 8 लाख बचत।
कैलाली स्थित नबिल बैंक प्रकरणमा प्रहरी लाचार, दैलेखको एक द्वन्द्वकालीन मुद्दामा पीडितको पक्षमा फैसला।
मुगुका दुर्गम क्षेत्रका स्थानीयलाई अस्पताल पुग्नै शास्ति, अधिकांशको बाटोमै मृत्यु। बैतडीमा शुद्धिकरण प्रविधि नहुँदा मुहान सुक्न शुद्ध, धारामा दूषित पानी।
र 7 नम्बर प्रदेशमा वैकल्पिक नयाँ शक्ति निर्माणका लागि पहल सुरु, बाघ जोगाउन नेपालगञ्जमा फोटो प्रदर्शनी।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा कोहलपुर उद्योग वाणिज्य संघको चुनावको प्रसङ्ग छ। आज हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण कार्यहरू पूरा भएको निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिनुभयो। उद्योग वाणिज्य संघको निर्वाचनमा साझा समावेशी व्यावसायिक समूह र संयुक्त समावेशी व्यावसायिक समूह प्रतिस्पर्धामा उत्रिएका छन्। कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुरा व्यवसाय तथा गैर व्यवसाय बीच निकै चासोको विषय बनेको छ। आज बिहान 8 बजेबाट साँझ 5 बजेसम्म मतदानको समय तोकिएको निर्वाचन कमिटीले जनाएको छ। निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले मतदाताहरूलाई सहज हुने किसिमले मतदानको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदानमा भाग लिन मतदाताले मतदान गर्न आफ्नो परिचय खुल्ने नेपाली नागरिकता, मतदाता परिचय पत्र, राहदानी वा सरकारी चालक अनुमति पत्र मध्ये कुनै एक ल्याउनु पर्नेछ। यस्तै निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सुसम्पन्न गर्न सुरक्षा निकायसँग आवश्यक सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबै प्रकारको सुरक्षा व्यवस्था पनि मिलाइएको निर्वाचन कमिटीले जनाएको छ। मिशन टुडेमा खबर छ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर 3 खजुराका युवाले खाजा खाने पैसा जम्मा गरेर गत 1 वर्षमा 8 लाख बढी बचत गरेका छन्। समाजमा केही राम्रो काम गरेर देखाउन र समाजको आवश्यकतालाई मध्यनजर गर्दै हिमाल युवा बचत समूह निर्माण गरेर 8,10,000 बढी कोष जम्मा गरेका हुन्। खजुरा गाउँपालिका वडा नम्बर 3, 4, 5 र 7 लगायतका शिक्षा, स्वास्थ्य, व्यापार, कृषि पेसामा रहेका युवाले समाजमाको आवश्यकतालाई मध्यनजर गर्दै ऋण लगानी गरी आर्थिक सामाजिक उत्थान गर्न 2072 सालमा बचत गर्न सुरु गरेका थिए। मासिक रूपमा 1,000 का दरले बचत सुरु गरेका युवाले अहिले ठूलो धनराशि बचत गर्न सफल भएका छन्। आजको सद्भाव राष्ट्रिय दैनिकमा प्रकाशित छ।
डेढ वर्ष अघि सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायले प्रमुखको जिम्मेवारी सम्हालेको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै तत्कालीन प्रहरी नायब महानिरीक्षक विजय कुमार भट्टले नबिल बैंक प्रकरणका दोषीको नजिक पुगिसकेको र केही दिनमै प्रमाण बाहिर आउने सुनाएका थिए। तर करिब 1 वर्ष क्षेत्रीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर सरुवा हुँदा पनि अपराधीको नजिक पुगिसकेको बताउने डिआइजी भट्टको दावी अन्य डिआइजीहरूको झैँ निराधार भयो। उहाँको 1 वर्ष कार्यकाल प्रहरीले अपराधी भने पक्राउ गर्न सकेन र डिआइजी भट्ट जस्तै प्रतिबद्धता उहाँ अघिका चारजना डिआइजी र हालसम्मका डिआइजी रोबेन्द्र देउजाले पनि गर्नुभएको छ। पाँचजना डिआइजी फेरि पनि नबिल बैङ्क प्रकरण भने अहिले पनि रहस्यमय छ। प्रहरी र उसका संयन्त्रहरू नबिल घटनाको वास्तविकता बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन पूर्णत असफल भएको छ। यो अवधिमा कैलाली र कञ्चनपुरका पाँच पाँचजना जिल्ला प्रहरी प्रमुख फेरिए। उनीहरू पनि यो घटनामा निरीह र लाचार देखिएका छन्। कैलालीको अतरिया स्थित मालाखेती जङ्गलमा नाटकीय ढङ्गले नबिल बैङ्कको 2,31,00,000 रुपियाँ लुटिएको, 4 वर्ष पुग्ने लाग्दा घटनाको रहस्य अझै बाहिर आउन सकेको छैन। लुटेरा पक्राउ गर्नु त कता, प्रहरीले संलग्नको पहिचान समेत गर्न सकेको छैन। पश्चिम टुडेको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
नेपालमा न्याय नपाएको भन्दै संयुक्त राष्ट्रसङ्घ युएनमा पुगेको दैलेखको एक द्वन्द्वकालीन मुद्दामा पीडितको पक्षमा फैसला भएको छ। 2061 मङ्सिर 8 गते काडाचौर स्थित भवानी बक्सगढमा कार्यरत सैनिकबाट सामूहिक बलात्कारमा परेकी एक महिलाको घटनाको 8 वर्षपछि राष्ट्रसङ्घको मानवाधिकार समिति समक्ष मुद्दा दिएकी थिइन्। राष्ट्रसङ्घको मानवाधिकार समितिले नेपाल मा द्वन्द्वको समयमा एक महिलामाथि गरिएको बलात्कारको मुद्दामा घटनाको अनुसन्धान गरी अभियोजन र अपराधमा संलग्न व्यक्तिहरूलाई दण्डित गर्न तथा पीडित महिलालाई पूर्ण परिपूरण दिन नेपाल सरकारको नाममा निर्णय गरेको हो। 2069 साल एडभोकेसी फोरम र रिडर्सले पीडितको पक्षमा संयुक्त राष्ट्रसङ्घको मानवाधिकार समिति समक्ष उजुरी प्रस्तुत गर्दै पीडितको मानवाधिकारको गम्भीर उल्लङ्घनका लागि नेपाल जिम्मेवार भएको आरोप लगाएका थिए। उजुरीका सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवाधिकार समितिले नेपाली समाजमा महिलाको अवस्था र द्वन्द्वका समयमा गरिएका यौन हिंसाका मुद्दामा सरकारले देखाएको अकर्मण्यताको जाँचबुझ गरी उपरोक्त निर्णयमा पुगेको अधिकार कर्मीहरूको भनाइ छ। आजको नागरिक पश्चिमेलीमा प्रकाशित भएको छ।
मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका 2 निवासी हिक्मतनाथ योगीको उपचारका लागि जिल्ला अस्पताल पुग्दै गर्दा बाटोमै मृत्यु भयो। शरीरमा घाउ खटिरा निस्केर बिरामी परेका योगी अस्पतालमा पुग्नै पाउनु भएन। पेट दुख्ने समस्या भएपछि जिल्ला अस्पताल पुग्दै गर्दा सोरु गाउँपालिका 6 का 32 वर्षीय हर्क लावटको पनि केही दिन अघि आधी बाटोमा नै मृत्यु भयो। बिरामी परेपछि समयमा उपचार नपाएकै कारण ज्यान गुमाउने उहाँ दुईजना पछिल्लो उदाहरण मात्र हुनुहुन्छ। ग्रामीण क्षेत्रका आम नागरिकको पीडा यस्तै छ। जिल्लाको दुर्गम क्षेत्रबाट सदरमुकाम ल्याउँदै गर्दा यसअघि धेरै बिरामीले ज्यान गुमाएका छन्। ग्रामीण क्षेत्रका अधिकांश गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन् भने कतिपयले स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनु परेको अवस्था छ। सुवन मल्लले मुगुबाट नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पुराना राजनीतिक दलबाट विकास र आर्थिक समृद्धि सम्भव नभएको भन्दै 7 नम्बर प्रदेशमा वैकल्पिक नयाँ शक्ति निर्माणका लागि पहल सुरु भएको छ। शनिबार धनगढीमा करिब 400 जना सहभागीले एक भेलाले आर्थिक समृद्धि र विकासका लागि पछाडि परेको 7 नम्बर प्रदेशमा नयाँ शक्ति निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश स्तरीय पार्टी निर्माण गर्ने वा विचार मिल्ने राष्ट्रिय स्तरका पार्टीसँग मिलेर 7 नम्बर प्रदेशमा नयाँ वैकल्पिक शक्ति सक्रिय गर्ने भन्ने विषय भेलामा छलफल भएको उद्योग वाणिज्य संघ कैलालीका पूर्व अध्यक्ष दिनेश भण्डारीले बताउनुभयो। भेलाले 7 नम्बर प्रदेशमा विकास र समृद्धिका लागि कुनै एक प्रकारको वैकल्पिक नयाँ पार्टी बनाएर अघि बढ्ने भन्ने विषयमा सबैसँग छलफल र वार्ता गरेर खाका तयार बनाउने। धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार रहेका गोपाल हमालले जिम्मा दिएको बताउनुभयो। 7 नम्बर प्रदेशबाट पटक पटक प्रधानमन्त्री हुँदा पनि क्षेत्र विकासमा पछाडि परेको भण्डारीले बताउनुभयो। अन्य क्षेत्रको तुलनामा 7 नम्बर प्रदेश विकासका दृष्टिकोणले 10 वर्ष पछाडि परेको बताउनुभयो। धनगढीबाट दिलबहादुर छन्त्यानले यो खबर नागरिक पश्चिमेलीमा प्रकाशित गर्नुभएको छ।
बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा हिजोबाट नेपालगञ्जमा वाइल्ड लाइफ एन्ड नेचर फोटो प्रदर्शनी गरिएको छ। साउन 15 गतेसम्म आजसम्म चल्ने प्रदर्शनीमा चितौन राष्ट्रिय निकुञ्ज, बर्दिया, बाँके, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सहित नौलप्रासी, रुकुममा पाइने जङ्गली जनावर र चराचुरुङ्गीहरूको फोटो राखिएको छ। जनसङ्ख्या वृद्धिसँगै जनावरको वासस्थान मासिँदै गएको भन्दै अन्तरालले फोटो प्रदर्शनी गरिएको हो। यसैबीच बाघ दिवस अन्तर्राष्ट्रिय दिवसका अवसरमा नभएकै राष्ट्रिय निकुञ्जले पनि अन्तर्क्रिया कार्यक्रम गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कार्यक्रम बमोजिम बाँकेमा पनि कार्यक्रम गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुनले बताउनुभयो। अन्नपूर्ण पोस्ट र मिसन टुडेमा खबर छ।
मुहानको पिउन योग्य पानी पाइपबाट धारासम्म पुग्दा दूषित हुने गरेको छ। जिल्लामा सञ्चालित खानेपानी योजनामा शुद्धिकरण प्रविधि नहुँदा शुद्ध पानी दूषित हुने गरेको हो। ठाउँ ठाउँमा पाइप फुट्नु, ढल र खानेपानीको पाइपसँगै हुनु, खानेपानीका पाइप खुला छोड्दा किटाणु प्रवेश गर्नुले पानी दूषित हुन पुगेको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले अनुगमन गर्दा 85% किटाणु भेटिएको छ। मुहानमा परीक्षण गर्दा किटाणु नभेटिए पनि त्यही मुहानबाट आएको धारामा परीक्षण गर्दा किटाणु भेटिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकृत दीपक केसीले बताउनुभयो। यो बैतडीको खबर हो, नागरिक पश्चिमेलीमा प्रकाशित भएको छ।
पश्चिम डायरीमा नेपालगञ्जको पुष्पलाल चोकदेखि बस पार्क जोड्ने सडक विस्तारबारे पत्रकारहरूको प्रतिक्रिया।
तत्कालको लागि त्यो बाटो छोटो गरिए तापनि त्यसलाई बढाउनै पर्छ। जुन काम अहिले केही पब्लिकको दबाबमा सानो गरिएको छ त्यो बाटो, त्यो गलत हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै, यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132। निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्जको पुष्पलाल चोकदेखि बस पार्क जाने झण्डै 1 किलोमिटर सडक फराकिलो हुनुपर्ने आम नागरिकको माग छ। तर जनताबाट निर्वाचित जनप्रतिनिधिले गरेका पछिल्ला निर्णयबाट शपथ ग्रहण गरेको महिना दिन नपुग्दै नेपालगञ्ज नगरवासीमा धेरै अविश्वास बढ्दै गएको छ। हामीले पनि रेडियो मार्फत निरन्तर यो विषयलाई उठान गर्दै आएका छौँ। आज भने हामीले यस क्षेत्रका पत्रकारहरूको भनाइसहित यो रेडियो सामग्री तयार पारेका छौँ।
नेपालगञ्जको पुष्पलाल चोकदेखि बस पार्क जाने रोड अति व्यस्त छ। अत्याधुनिक बस पार्क निर्माण समेत भइरहेको अवस्था छ। तर बस पार्कदेखि पुष्पलाल चोकसम्म जम्मा 11 मिटर मात्र कालोपत्रे हुने भएपछि जनगुनासो बढ्दै गएको छ। इमेज टेलिभिजनमा कार्यरत पत्रकार नरेन्द्र थापा भन्नुहुन्छ, केही व्यक्तिहरूको दबावमा बाटो साँगुरो बनाउनु गलत हो।
यो जुन हुलाकी सडक अन्तर्गतको पुष्पलाल चोकमा बाटो निर्माण हुँदैछ, त्यो जुन इस्टिमेट सुरुमा छ त्यही अनुसारको बनाउनु पर्छ। त्यसमा तल माथि गर्नु हुँदैन। तत्कालको लागि त्यो बाटो छोटो गरिए तापनि त्यसलाई बढाउनै पर्छ। जुन काम अहिले केही पब्लिकको दबावमा सानो गरिएको छ त्यो बाटो, त्यो गलत हो।
नेपालगञ्ज उपमहानगरपालिकाको हुलाकी सडकको काम धेरै लामो समयपछि सुरु भयो, तर चित्त बुझ्दो तरिकाले काम हुन नसकेको धेरैको गुनासो छ। सडकलाई 11 मिटरमा मात्र सीमित राख्दा नेपालगञ्जको समग्र विकास र हेर्ने दृष्टिकोणमा पनि राम्रो नहुने नागरिक दैनिक कार्यरत पत्रकार टेकेन्द्र बस्याल बताउनुहुन्छ।
मापदण्ड अनुसार र कानुन हिसाबले कुरा गर्ने हो भने 30 मिटर चाहिँ अनिवार्य हुनुपर्छ होइन, र त्यो अस्तव्यस्तता पनि बढाउँछ। र अर्को कुरा, अहिले त्यहाँ सडक 11 मिटर कायम गर्यो र अर्को चाहिँ नाला बनाइएको छ। त्यहाँ धेरै नगरवासीले पनि गुनासो गर्नुभएको छ, नाला यति सानो बनाइएको छ कि जसले चाहिँ जो चाहिँ सामान्य बजारमा बनाउनु पर्ने सामान्य सडकमा बनाउने खालको नाला बनाएको छ, कि चाहिँ मन्त्री परिषदबाट नै त्यसलाई चाहिँ कायम गरेर आउनु पर्थ्यो सडक चाहिँ 30 मिटर होइन भनेर। अब सरकारको नियमै छ कि राजमार्ग भन्ने बित्तिकै 30 मिटर हुनुपर्ने, तर चाहिँ यहाँ चाहिँ अब 11 मिटरमा अहिले सीमित गर्न खोजिएको छ। यसले चाहिँ पक्कै पनि नेपालगञ्जको समग्र विकास होइन, बाहिरबाट आउने मान्छेहरूलाई पनि नेपालगञ्जको जुन छ नि हेर्ने दृष्टिकोणमा पनि गलत अथवा कुरूप सडक भन्ने खालको पनि आउन सक्छ होइन। हामीले चाहिँ नेपालगञ्जलाई भनौँ न पश्चिम क्षेत्रको हब भन्ने, अनि यसलाई चाहिँ यो क्षेत्रको औद्योगिक क्षेत्र भन्ने होइन, त्यसपछि अब मानसरोवर पर्यटक क्षेत्रको रूपमा पनि विकास गर्ने भन्ने, तर चाहिँ सडकहरू साङ्ग्रोता जाने हो भने त भोलिको दिनमा चाहिँ यसले पक्कै पनि असर गर्छ।
पछि सडक फराकिलो गर्दा अहिले बनिरहेका नालाहरू बिचमा पर्छन् र जसका कारण फराकिलो सडक बनाउने योजनालाई आघात पुर्याउँछ। सडक फराकिलो बनाउने सवालमा नेपालगञ्ज उपमहानगरपालिकाले दोहोरो मापदण्ड लगाउन नहुने बताउनुहुन्छ कान्तिपुर संवाददाता जनक नेपाल।
नेपालगञ्ज उपमहानगरपालिकाले पनि दोहोरो मापदण्ड देखाउनु भएन। सदरलाइन विस्तारमा चाहिँ डोजर लगाएर भत्काउँछु भन्ने, अनि अर्को सडक जुन खुला रूपमा चाहिँ थोरै मात्र घरहरू चाहिँ त्यहाँ भत्किने अवस्था छ, त्यस चाहिँ मापदण्ड विपरीत खुम्च्याएर 30 मिटरको बाटो 22 मिटरमा ल्याउने, यो चाहिँ विकास प्रेमी भनेर अपेक्षा गरेर जिताइएका मेयर उपमेयरका लागि यो लाजमर्दो कुरा हो।
सडक विस्तारको सवालमा यथास्थितिलाई निरन्तरता दिनु गलत रहेको धेरैको टिप्पणी छ। थोरै भए पनि काम सुरु हुनु, सकारात्मक भए पनि सबै क्षेत्रफल समेटेर बाटो बनाउनु पर्ने सुझाव छ पत्रकार झलक गइरहेको। उहाँ भन्नुहुन्छ, 2-4 महिना काम रोकेरै भए पनि सडक फराकिलो बनाउनु पर्छ।
काम ढिलो हुन्छ भनेर जनतालाई अनावश्यक तनाव दिइरहेछ, जबकि उसले त बस पार्क अगाडिबाट काम सुरु गर्न सक्छ, उता मटेरियाबाट नरेनापुरबाट काम सुरु गर्न सक्छ, काम गरिरहन सक्छ, र यता समझदारी भएपछि 2-4 महिना ढिलो भएर फरक पर्थेन, ढिलो तर राम्रो हुन्थ्यो। त्यसकारणले समग्रमा यहाँ चाहिँ हामी चुक्यौँ, विकाससँग चुक्यौँ, किनभने करोडौँको लगानीमा अत्याधुनिक बस पार्क बन्दैछ। त्यो बनिरहेको बस पार्कमा दैनिक 100 गाडी ओहोरदोहोर गर्ने बाटोको हेर्नु होला, यो चापले धान्न सक्दैन। तपाईँ बने गरेका बाटो, हिजो सुर्खेत रोडलाई यति चौडा किन चाहियो भन्दा अहिले सुर्खेत रोड थामी नसक्नु भिड भइसक्यो। त्यति बेलै 31 गएको भए अहिले सायद ठिक हुन्थ्यो। त्यसकारणले यसमा हामी चुक्यौँ, अब यसका लागि अहिले पछुतो मानेर त भएन। तर अझै पनि यदि जनता जाग्ने हो, स्थानीय बासिन्दाले को चेत खुल्ने हो भने 2 महिना ढिलो हुन्छ, तर बाटो राम्रो र जुन बजेटको सदुपयोग हुन्छ यतातर्फ उहाँहरूको ध्यान जानुपर्छ।
सडक फराकिलो बनाउने अपेक्षा आम नागरिकले राख्दा राख्दै पनि सडक 11 मिटरमा खुम्च्याउन खोजिएको छ, यसले दीर्घकालीन फाइदा गर्दैन। त्यसैले उपमहानगरपालिकाले आफ्नो निर्णय सच्याएर सडक फराकिलो बनाउन तर्फ बेलैमा ध्यान पुर्याउन आवश्यक देखिन्छ।
रेडियो कृष्णसार एफएमले आउ नाचौं तीज सिजन 5 को तयारी सुरु गरेको छ। यस वर्षको आउ नाचौं तीज प्रतियोगितामा बर्दियाको गुलेरिया, बाँकेको कोहलपुर र नेपालगञ्जमा पहिलो चरणको सिलेक्सन राउन्ड सञ्चालन गर्न लागिएको हो। हिजो नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी 2 गते गुलेरियाको नगर भवन, 3 गते कोहलपुरको पार्टी प्यालेस र 4 गते नेपालगञ्जको द होटल ग्यालेक्सी दरबारमा अडिसन राउन्ड सुरु हुन लागेको रेडियोले जानकारी गराएको छ। प्रतियोगितामा एकल, युगल वा 4 जनासम्म समूहमा प्रतियोगीले प्रतिस्पर्धा गर्न पाउनेछन्।
मुगुको छायानाथ रारा नगरपालिका तेह्र स्थित फालहाल्लामा कर्णालीले बाटो थुन्दा स्थानीयलाई आउजाउमा समस्या भएको छ। उता अछाममा करिब एक वर्ष अघिदेखि निरन्तर सुखा पहिरो खस्न थालेको रामारोशन गाउँपालिका साथ सुतारमा अझै पहिरो खस्ने क्रम रोकिएको छैन। टिकापुरमा कैलालीको घोडागुडी नगरपालिका आठका भद्रशाह पहिले चोरी सिकारीमा संलग्न हुनुहुन्थ्यो। वन जानु अघि सिकार गर्नु दैनिकी थियो, अब भने उहाँ यी सबै छाडेर जङ्गल र जनावर बचाउनतर्फ लाग्नु भएको छ। बर्दियामा भने दुई सातादेखि पश्चिम तराईको मासुन मनसुन वर्षा कम भएसँगै बबई नदीमा जल स्तर घट्दै गएको छ। कान्तिपुरमा खबर प्रकाशित छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रको प्रतिनिधित्वका लागि जनसङ्ख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार बनाई प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्ने जनाएको छ। आयोगले प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने बताएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपालगञ्जमा निर्वाचन क्षेत्र बनाउने विषयमा हिजो गरेको छलफलमा आयोगका सदस्य माधव अधिकारीले दैनिक नेपाल गन्जको जिज्ञासामा भन्नुभयो, यसबाट प्रष्ट छ प्रदेशभित्र निर्वाचन क्षेत्र तोकिएपछि सम्बन्धित प्रदेशभित्रका जिल्लाहरूमा यो संख्या विभाजन हुनेछ। सुझाव सङ्कलनका लागि आफू कहाँ यस्तो आएको, कस्तो बनाउने र कसरी बनाउने भनेर दिएको सुझावका आधारमा आयोगले क्षेत्र निर्धारण गर्ने अधिकारीले बताउनुभयो। आजको दैनिक नेपालगञ्जमा प्रकाशित छ।
जुम्लाको पूर्वी क्षेत्र गोठीचौर गाउँपालिकामा एकजना युवा 18 दिनपछि खोला किनारमा मृत अवस्थामा भेटिएका छन्। गोठीचौर गाउँपालिका दुई कुडीका 35 वर्षे भक्तबहादुर बोहरा गाउँ नजिकैको खिचुरा खोलामा मृत भेटिनु भएको हो। अन्नपूर्ण पोस्टमा खबर छ। पश्चिम डायरीमा साहित्यकार प्रेमप्रकाश मल्ल मधुकरको सम्झना।
प्रेम प्रकाश मल्ल साहित्यकार, संगीतकार, गीतकार हुनुहुन्छ। उहाँको गीत पोखरा त साँच्चै पोखरा रहेछ। त्यो गीत सुन्दा मलाई उहाँ चाहिँ नै जिउँदै हुनुहुन्छ जस्तो लाग्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
Hyundai Traffic Safety. Always fasten your seatbelt while driving. Statistics show that correctly fastened seatbelts reduce the risk of death in accidents by 61%. Safe drive, long life. A social initiative of Lakshmi Hyundai Nepal.
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। हिजो नेपालगञ्जमा साहित्यकार प्रेमप्रकाश मल्ल मधुकरको जन्म जयन्ती मनाइएको छ। यसैबीच हामीले कार्यक्रममा सहभागीहरूलाई तपाईँले साहित्यकार प्रेम प्रकाश मल्ल मधुकरलाई कसरी सम्झिनुहुन्छ भनेर सोधेका छौँ। सुनौ साथी सम्बु थारूले संकलन गर्नुभएको नागरिक आवाज।
कल्पना खरेल जुन उहाँका गीतहरू अहिले हामी गुन्जिरहेका छन् हरेक कानमा होइन लाग्छ मलाई उहाँ एकदम अहिले पनि जीवित हुनुहुन्छ उहाँ सधैँ अमर हुनुहुन्छ भन्ने मलाई लागिरहेछ
खगेन्द्र गिरीको बेला प्रेम प्रकाश मल्लज्यू तिनवटा प्रतिभा भएको नेपालको एकदमै स्थापित र कालजयी स्रष्टा हुनुहुन्छ राष्ट्रिय भाव राष्ट्रिय स्वाभिमान जगाउने खालका गीतहरू मात्रै गाउने उहाँ गायक हुनुहुन्थ्यो रचनाहरू पनि गर्नुहुन्थ्यो गजल लघु कविताहरू मुक्तकहरू गीतहरू र कविताहरू उहाँले लेख्नु भएको छ
म त उहाँलाई आफ्नो गुरु नै सम्झिँदैछु यो नेपालगञ्जको सबभन्दा ठुलो गायककार र लेखक कवि हुन् यहाँ जति पनि कविहरू छन् मलाई लाग्छ कि उहाँ सबैको गुरु हुन् मलाई यस्तो लाग्छ कि अहिले पनि मेरो सामनामा बसेर गीत गाइरहेछन्
श्यामानन्द सिंह प्रेम प्रकाश मल्लज्यू मेरो लागि एकदम आदरणीय विभूति हुनुहुन्छ उहाँ राजाबाट पनि सम्मानित भइसक्नु भएको छ र उहाँको एउटा मन छुने गीत छ बन्कीमा चरिकाले उहाँले गाउनु भएको थियो त्यसले सम्झेर म आज पनि उहाँलाई जीवितै हुनुहुन्छ जस्तो लाग्छ
अधिकारी प्रेम प्रकाश मल्ल भनेको राष्ट्रको धरोहर हो राष्ट्रको विशिष्ट प्रतिभा हो जुन प्रतिभालाई राष्ट्रले राम्रोसँग चिन्नै सकेन प्रतिभाको मूल्याङ्कन नै गर्न सकेन
मिना सुवेदी ढकाल प्रेम प्रकाश मल्ल असाध्यै हृदय स्रष्टा हुनुहुन्छ उहाँ गीत कविता र सङ्गीतमा तिनै विधामा उहाँ अब्बल मान्छे हो मलाई मनपर्ने गीत पोखरा त साँच्चीकै पोखरा त रहेछ अहिले पनि प्रेम प्रकाश दाई हाम्रो वरिपरि नै हुनुहुन्छ जस्तो लाग्छ
पङ्कज कुमार श्रेष्ठ प्रेम प्रकाश मल्ल साहित्यकार सङ्गीतकार गीतकार हुनुहुन्छ उहाँको गीत पोखरा त साँच्चीकै पोखरा रहेछ त्यो गीत सुन्दा मलाई उहाँ चाहिँ नै जिउँदै हुनुहुन्छ जस्तो लाग्छ
पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ तीन मसुरी स्थित म ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनसनमा बसेका छन् अन्तर्जातीय विवाह गरेकै कारण सासु ससुराले आफू विरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्नीसँग बिछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानी मात्र पिएर ससुरालीको घरछेउको खेतमा अनसनमा बसेका हुन् उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ सासु ससुराले पत्नी रत्ना दर्लामीलाई लुकाएको र आफू विरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ दैरेक नारायण नगरपालिका छ घर भएका सार्कीले 2073 असोजमा अन्तर्जातीय विवाह गरेका थिए उनले आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन आठ गतेदेखि भोक भोकै अनसनमा बसेका छन् टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा लेखेको समाचार हो
बाँकेको कोहलपुरका प्रत्येक वडामा पुस्तकालय बनाइने भएको छ हिजो ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले गरेको सम्मान कार्यक्रममा कोहलपुरका जनप्रतिनिधिहरूले अध्ययन संस्कृति विकास गर्नुपर्ने बताएका हुन् उता महेन्द्रनगरमा होटेल व्यवसाय सङ्घ कञ्चनपुरको 14 अधिवेशनबाट परमानन्द भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन भएको छ टिकापुरमा निजी स्तरबाट सञ्चालित साथी अस्पतालले आर्थिक अभावमा उपचार गर्न नसकेका बिरामीको सुलभ दरमा शल्यक्रिया सुरु गरेको छ
सुर्खेत र बर्दिया जोड्ने फास्ट ट्र्याक नहुँदा यात्रुले रत्न राजमार्ग कोहलपुर सुर्खेतको लामो र पट्टार लाग्दो यात्रा गर्नुपर्ने बाध्यता छ उत्तर दक्षिण जोड्ने उद्देश्यले 2064-65 तेलपानी भुरीगाउँ सुर्खेत खण्डको सर्वे थालिए पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन ट्र्याक खोलेर फेरि नदीमा पक्की पुल बनाउन थालिएको 5 वर्ष नाग्यो तर ठेकेदारको लापरवाहीले पूरा हुन सकेन आजको कान्तिपुर दैनिकमा प्रकाशित छ
पश्चिम डायरीमा अब नागरिक मत नेपालगञ्ज उपमहानगरपालिकालाई सुन्दर बनाउन सबैको सहयोग र चासो हुनु आवश्यक हुन्छ यसैबीच जनप्रतिनिधि आइसकेपछि अब नेपालगञ्जलाई हराभरा र सरसफाईयुक्त बनाउन के गर्नुपर्ला धम्बोजी एक नेपालगञ्जका इन्द्रबहादुर बस्नेतको विचार
प्रथम त नेपालगञ्जलाई दैनिक जुन फोहोरहरू निस्कन्छ त्यसलाई व्यवस्थापन गर्न जति प्रभावकारी हुनुपर्ने हो त्यो प्रभावकारी भइरहेको छैन र सँगसँगै नेपालगञ्जवासी नगरवासीहरूलाई सफा सुग्घर कसरी राख्ने भन्ने कुराहरूको अवेरनेस नभएको हो कि भन्ने आभास पनि भइरहेको छ किन हामी दैनन्दिन जुन निक्लिन्छन् घरमा फोहोरहरू विशेष त प्लास्टिक जन्य पदार्थहरू जसरी निस्किरहन् त्यो भयावह रूपमा आइरहेको छ अहिले पनि व्यवस्थापन हुन सकिरहेको छैन त्यसले गर्दा यी चिजहरूलाई हामी दैनन्दिन कमसेकम नगरवासीहरूको घरमा एक ठाउँमा सङ्कलन गरेर त्यसलाई नगरपालिकाले व्यवस्थापन गर्ने कुराहरू भयो भनेदेखि अब यसलाई हरित बनाउने कुराहरू त प्रथम त प्रत्येक घरवासीहरूले आफ्नै घरमा रुख वृक्षारोपण 2-4 रुखहरू रोप्ने एउटा परिपाटी बसाल्न जरुरी छ र सँगसँगै हाम्रा जुन खाली जमिनहरू छन् सार्वजनिक सडकका वरिपरिका जमिनहरूमा वृक्षारोपण गर्ने कार्यहरू सानोतिर रुखहरू लगाएर हामीले त्यसलाई संरक्षण गर्न सक्यौँ भनेदेखि नेपालगञ्ज हरित हुन्छ र सरसफाइमा पनि त्यसले एउटा टेवा पुर्याउँछ
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन आज बिहान 8 बजेबाट मतदान सुरु हुने। बाँकेको खजुरा गाउँपालिकाका युवाहरूद्वारा खाजा खाने पैसा जम्मा गरी 8 लाख बचत।
कैलाली स्थित नबिल बैंक प्रकरणमा प्रहरी लाचार। दैलेखको एक द्वन्द्वकालीन मुद्दामा पीडितको पक्षमा फैसला।
मुगुका दुर्गम क्षेत्रका स्थानीयलाई अस्पताल पुग्ने शास्ति। अधिकांशको बाटोमै मृत्यु। बैतडीमा शुद्धिकरण प्रविधि नहुँदा मुहान शुद्ध। धारामा पानी दूषित पानी।
र 7 नम्बर प्रदेशमा वैकल्पिक नयाँ शक्ति निर्माणका लागि पहल सुरु। बाघ जोगाउन नेपालगञ्जमा फोटो प्रदर्शनी।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै कमला र म सावित्री बिदा हुन्छौँ। आज साउन 15 गते आइतबार, जुलाई 30 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।